بسم الله الرحمن الرحيم. غلام کی بے غلام کے بدلے میں اور جانور کی بے جانور کے بدلے میں ادھار, یہ ہے ترجمۃ الباب. جانور ربوی نہیں ہے, یعنی جو اشیاء ربویہ ہے اس کے اندر جانور نہیں ہے. جو چیزیں ناپ کر بیچی جاتی ہے, مزروعات زراع سے ناپ کر کے, جو چیز گن کر کے بیچی جاتی ہے, معدودات, وہ چیزیں ربوی نہیں ہیں. اموال اشیاء ربویہ میں وہ شامل نہیں ہیں. جانور گن کر کے بکتے ہیں, ایک بکرا, دو بکرے, بارہ گائے, پندرہ پاڑے, اس طریقے سے گن کر کے جانور بکتے ہیں. اس لیے ربوی چیز میں شامل نہیں ہے. مرغیاں پہلے زمانے کے اندر, آج بھی بہت سی جگہوں پر گن کر کے ہی بیچی جاتی ہیں, خاص طور پر دیسی مرغیاں, ایک مرغی, آٹھ مرغی, پندرہ مرغی, دو مرغے, اس طریقے سے گن کر کے بکتے ہیں. لیکن جب سے یہ فارم اور بوائلر مرغیوں کا رواج آیا ہے تو گن کر کے بیچنا مشکل ہو گیا ہے. اب اس کو تولا جاتا ہے, اور تولنے کی ترتیب یہ ہوتی ہے کہ پورے پورا مرغیوں کا ٹیمپو, مرغیوں کا ٹرک, وہ تولا جاتا ہے اور اس کے اندر بھرا ہوا پہلے تولتے ہیں, پھر خالی کر کے تولتے ہیں. اور یہ جو پورے پورا ٹرک ٹیمپو مرغی کا تولا جاتا ہے, اس کا مقصد ہوتا ہے تقدیر سمن, سمن کا اندازہ لگانا, یہ اس کا مقصود ہوتا ہے. اس لیے اس طرح پورے پورے ٹرک اور ٹیمپو کو تولنا اور اس سے مرغیوں کی مجموعی قیمت کا اندازہ لگانا مقصود ہوتا ہے, اس لیے وہ شکل جائز ہے. باقی عامتاً جانور اور مرغیاں معدودات میں آتی ہے, یعنی جن چیزوں کو گن کر کے بیچا جاتا ہے اس کے اندر آتی ہے. خلاصہ یہ نکلا کہ جانور ربوی نہیں ہے. ہر وہ چیز جو ناپ کر بیچی جاوے, ہر وہ چیز جو گن کر کے بیچی جاوے, وہ ربوی اشیاء نہیں ہے, اور جانور اسی میں داخل ہے کہ وہ گن کر کے بکتے ہیں. دوسرا ایک اہم معاملہ اس میں ملحوظ رکھو, حیوان کیلی چیز نہیں ہے کہ وہ کیل کر کے بکتے ہو. حیوان وزنی چیز نہیں ہے کہ وزن کر کے بکتے ہو. حیوان عددی چیز نہیں ہے کہ عام متن اس کو हैवान मतुमात के कुबेल से नहीं है। यानी जिस तरह गल्ला डायरेक्ट हम लोग खा लेते हैं, इस तरह हैवान डायरेक्ट नहीं खा लिया जाता। हैवान कूत जखीरा करने की भी चीजें नहीं है। ये सब चीजें हैवानों के अंदर आती नहीं है, इसीलिए हैवान के अंदर रिबल फदल नहीं होगा। रिबल फदल हैवान में नहीं आएगा। तो हैवान केली वजनी मतओमी कोत नहीं है, इसीलिए हैवान में रिबल फजल नहीं होगा। इसीलिए जब जानवर की जानवर के बदले में बै हो और नकद हो तो कमी बेशी करना बिल इत्तिफाक जायज है। हैवान के हैवान के बदले में बै हो और नकद हो तो बिल इत्तिफाक कमी बेशी करना जायज है। जैसे कि एक मोटा ताजा बकरा दिया और उसके बदले में दो बकरे लिए या तीन बकरे लिए, ये जायज है। एक मोटा ताजा भैंसा दिया और उसके बदले में तीन पाड़े लिए, दो पाड़े लिए, ये चलेगा, जायज है ये शक्ल। तो ये इत्तिफाकी सूरत याद रखो कि जानवर नकद हो जानिबैन से तो कमी बेशी करना जायज है। एक और इत्तिफाकी मसला याद रखो, हैवान के अंदर दोनों इवज उधार हो तो बिल इत्तिफाक नाजायज है। मबी भी उधार, समन भी उधार, दोनों तरफ से अगर हैवान उधार है तो बिल इत्तिफाक नाजायज है। चूंकि दोनों तरफ से उधार होगा तो ये शरीयत की इस्तिलाह में बैउल काली बिल काली हो जाएगी। ये अपना मारूफ काला काली नहीं है, ये फिकही काला काली है, ये जहन में रखना। तो हैवान में दोनों इवज उधार हो तो बिल इत्तिफाक नाजायज है, चूंकि ये बैउल काली बिल काली हो जाएगी, इसीलिए वो ममनू हो जाएगी। एक और शक्ल इसकी समझो जो इख्तिलाफी सूरत हाल है। एक तरफ उधार दूसरी तरफ नकद हो, यानी जानवर को जानवर के बदले में बेचा जा रहा है, एक तरफ से उधार और दूसरी तरफ से नकद, ये है इख्तिलाफी मसला। इस मसले के अंदर हजरात अइम्मा किराम के दरमियान में इख्तिलाफ है। नंबर एक, जुम्हूर ये कहते हैं कि ये बैर भी जायज है, एक तरफ उधार दूसरी तरफ नकद, ये जुम्हूर के नज़दीक जायज है। इमाम शाफ़ई भी जायज कहते हैं, इमाम बुखारी रहमतुल्लाह अलैह भी जायज कहते हैं, इमाम मालिक रहमतुल्लाह अलैह भी जायज कहते हैं। फ़र्क इतना है कि इमाम मालिक रहमतुल्लाह अलैह इख्तिलाफ जिन्स की कैद लगाते हैं जवाज के वास्ते, कि जानवर की जिन्स मुख्तलिफ होनी चाहिए, कि एक तरफ से बकरा तो दूसरी तरफ से मुर्गे, एक तरफ से गायें दूसरी तरफ से भैंसे, इस तरह इख्तिलाफ जिन्स हो जाए तो इमाम मालिक रहमतुल्लाह अलैह जायज कहते हैं। और इमाम बुखारी इमाम शाफ़ई ये तो मुतलकन इसको जायज कहते हैं। इख्तिलाफ जिन्स हो या हम जिन्स हो, तो एक तरफ से नकद, दूसरी तरफ से उधार, ये इख्तिलाफी मसला है। इमाम अबू हनीफा रहमतुल्लाह अलैह, इमाम अहमद रहमतुल्लाह अलैह फरमाते हैं कि ये मुतलकन नाजायज है। इमाम अहमद, इमाम अबू हनीफा रहमतुल्लाह अलैह इसको मुतलकन नाजायज कहते हैं। तो अच्छी तरह याद रखना, यही आखिरी शक्ल इख्तिलाफी है, वरना पहली शक्ल बिल इत्तिफाक जायज। जबकि नकद जानवर बिके तो कमी बेशी इसके अंदर इत्तिफाकन जायज है। दूसरी शक्ल जानिबैन से उधार हो तो बिल इत्तिफाक नाजायज है। तीसरी शक्ल एक जानिब से उधार, दूसरी तरफ से नकद, तो ये इख्तिलाफी मसला है। इमाम बुखारी, इमाम शाफ़ई, इमाम मालिक उसको जायज कहते हैं। सिर्फ इमाम मालिक ने जवाज के लिए जानवरों की जिन्स का मुख्तलिफ होना शर्त लगाई है, बाकी इमाम शाफ़ई और बुखारी के नज़दीक तो मुतलकन जायज, जिन्स एक हो या जानवरों की अलग अलग हो। जबकि इमाम अबू हनीफा और इमाम अहमद रहमतुल्लाहि ताला अलैहिमा के नज़दीक मुतलकन नाजायज, चाहे जानवर की जिन्स एक या जानवर की जिन्स अलग अलग। अब अच्छी तरह पहले इमाम साहब के दलाइल जहन में रख लो कि इमाम साहब किन बुनियादों पर जायज कहते हैं। पहली दलील, हजरत जाबिर इबन समूरा रदी अल्लाह ताला अन्हो से रिवायत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहा अन बैइल हैवानी बिल हैवानी नसीअतन أن النبي صلى الله عليه وسلم نهى عن بيع الحيوان بالحيوان نصيحة، کہ نبی کریم صلی اللہ علیہ وسلم نے حیوان کی حیوان کے بدلے میں ادھار بیع کرنے سے منع فرمایا ہے۔ یہ امام صاحب رحمۃ اللہ علیہ کی बहुत बड़ी दलील है। इस दलील के ऊपर ये हजरात इश्काल खड़ा करते हैं। वो यूं कहते हैं कि हजरत हसन बसरी का हजरत जाबिर इब्न समूरा से सीमा साबित नहीं है, ऐसा ये लोग बोलते हैं। तो आपने तिर्मिजी शरीफ पढ़ी है, पढ़ भी रहे हैं, तो तिर्मिजी शरीफ में कई मकामात पर इमाम तिर्मिजी ने बाकायदा इस उनवान से बहस की है कि हजरत हसन बसरी का हजरत जाबिर इबन समूरा से सीमा साबित है। इमाम तिर्मिजी ने कई जगहों पर बहस करके इसको साबित किया है कि हजरत हसन बसरी का हजरत जाबिर इबन समूरा रदी अल्लाह ताला अन्हु से सीमा साबित है। दूसरी बात समझो, इमाम बज्जार ने और इमाम तहावी ने हजरत अब्दुल्लाह इबन अब्बास रदी अल्लाह ताला अन्हुमा से इस रिवायत को नकल किया और फरमाया, लैस फी हादल बाबी हदीसुन अजल इस्नादम मिन हाजा, लैस फी हादल बाबी हदीसुन अजल इस्नादम मिन हाजा, यानी इस मसले के अंदर इससे ज्यादा पावरफुल सनद से और कोई हदीस है ही नहीं। यानी सबसे ज्यादा पावरफुल ताकतवर सनद से ये रिवायत नकल की गई है। एक तीसरी एक अहम बात समझो, ये जो हदीस है नहा अन बई इल हैवानी बिल हैवानी नसीअतन, एक कायदे कुल्लिया के अंदाज में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसको बयान फरमाया है। कानून कुल्ली जाब्ते कुल्ली की हैसियत से बयान फरमाया है, और जो कानून कुल्ली के अंदाज में बात बयान हो वो ज़रा वजनदार होती है, पावरफुल हुआ करती है। अब यहाँ इमाम बुखारी रहमतुल्लाह अलैह अपने मौकिफ की ताईद में, यानी हजरत इमाम शाफई के मसलक की ताईद में चंद दलीलें जिक्र कर रहे हैं, लेकिन जितने भी दलाइल जिक्र किए हैं वो तमाम के तमाम जुज़ई वाकियात हैं, जुज़ई वाकियात हैं, और जुज़ई वाकियात के ऊपर कायदे कुल्लिया हमेशा मुकद्दम हुआ करता है। तो ये जो हदीस है नहा अन बहिल हैवानी बिल हैवानी नसीहतन, ये कायदे कुल्लिया है, और इमाम बुखारी जो दलाइल लाए हैं ये जुज़ी वाकियात है, इसीलिए वो इतने मजबूत टिकने वाले नहीं हैं हदीस शरीफ के मुकाबले के अंदर। दूसरी एक अहम बात ये है कि एक जो रिवायत लाए हैं वो हुरमते रिबा से पहले की है या हुरमते रिबा के बाद की है, ऐसी कोई तायिन नहीं है, इसीलिए वो रिवायत भी हनफिया के लिए मुआरिज दलील नहीं बन सकती। गोया के हजरत इमाम अबू हनीफा रहिमहुल्लाह का मसलक यहाँ हदीस शरीफ की बुनियाद पर है, और वो हदीस शरीफ हो गई अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम नहा अन बैइल हैवानी बिल हैवानी नसीअतन, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जानवर को जानवर के बदले में उधार बेचने से मना फरमाया। ये अपनी पावरफुल दलील है, याद रखना। अब इमाम बुखारी इमाम शाफई की ताईद में जो रिवायतें वाकियात लाए हैं उसको एक एक अपने देखते हैं, पढ़ो। ये पहली दलील लाए हजरत अब्दुल्लाह इब्न उमर रदियल्लाहु ताला अन्हुमा ने एक राहिला खरीदा। राहिला किसको कहते हैं? जिस पर सवारी करना मुमकिन हो ऐसे ऊंट को राहिला कहा जाता है, चाहे मुजक्कर हो चाहे मौनस हो, एक उम्र गुजरने पर ऊंट सवारी के काबिल होता है, पैदा होने के तीसरे दिन थोड़ी सवारी हो जाती, इसीलिए जो जानवर सवारी के काबिल होता है उसको राहिला कहा जाता है, और इसी से जदीद अरबी में फ्लाइट को रहला कहा जाता है, राहिला ही से रहला। अल-मुत्तजिहा इला न्यूयॉर्क जिद्दा एयरपोर्ट पर अलाउंसिंग होते रहते हैं उसमें यही लफ्ज जो है सुनने को मिलता है। तो ये हैं जो जानवर सवारी के काबिल हो उसको राहिला कहा जाता है, मुजक्कर या मौनस। तो हजरत अब्दुल्लाह इब्न उमर रदियल्लाहु ताला अन्हुमा ने एक ऊँटनी खरीदी चार ऊँटों के बदले में। ये जवाज पर इस्तिदलाल किया, एक ऊँटनी दी और उसके बदले में चार ऊँट। अब वो जो चार ऊँट देने हैं मजमूनतिन अलैहि, कि वो जो ऊँटनी देनी है वो मेरे जिम्मे उसकी अदायगी लाजिम होगी, मेरे जिम्मे उसकी अदायगी लाजिम होगी। कि भाई अभी एक तरफ का जानवर ले लो, दूसरी तरफ का जानवर अभी नहीं मिलेगा, बल्कि उसकी अदायगी मेरे जिम्मे में है। मैं वो जानवर दूसरी तरफ वाला कब दूंगा? मकाम रबजा में मैं तुमको वो जानवर दूंगा। तो एक तरफ का ऊंट अभी और दूसरी तरफ का बाद में, मकाम रबजा के अंदर देने के लिए बाये ने अपने जिम्मे के अंदर ले लिया। तो बाये ने फौरन नहीं दिया, बल्कि यूं कहा कि मकाम रबजा में आपको आपकी चीज हवाले कर दी जाएगी। आपको मालूम है कि मकाम रबदा ये वही जगह है जहाँ हजरत अबू ज़र गिफारी रदी अल्लाह ताला उन्होंने जिंदगी के आखिरी अय्याम गुजारे, वहीं आपकी कब्र मुबारक बनी। पहले मदीना से 20 किलोमीटर दूर था, अब तो जो है मदीना शहर इतना चौड़ा हो गया कि बस उसकी मसाफत बहुत मामूली सी हो गई है। तो यहाँ इस असर से इन्होंने इस्तिदलाल किया कि बाये मुश्तरी को मकाम रबदा के अंदर वो चीज हवाले करेगा। बस उससे इन्होंने इस्तिदलाल किया कि एक तरफ का जानवर अभी दे दिया, दूसरी तरफ का जानवर अभी नहीं दिया, बल्कि कहा वहाँ मकाम रबजा में मिलेंगे ने, वहाँ तुम ले लेना। इससे मालूम हुआ कि ये शक्ल जायज है। हमारी तरफ से ये कहा जाएगा कि ये जानवर की बे जानवर के बदले में बे नसिया नहीं है, बल्कि ये जानवर की बे जानवर के बदले में बे उल गाइबी बिन नाजिस के कुबेल से है। और पीछे आपने दोनों की तारीफ अलग अलग पढ़ ली है, दोनों में फर्क भी पढ़ लिया है। तो हमारी तरफ से ये कहा जाएगा कि ये हजरत अब्दुल्लाह इब्ने उमर का मामला ये बेए नसिया नहीं है, बल्कि ये बेउल गाइबी बिन नाजिज है। और सबसे बड़ी दलील बेउल नाजिज बिल गाइब होने की ये है कि अगर बेए नसिया होती तो मुद्दत मुकर्रर की जाती, लेकिन यहाँ मुद्दत मुकर्रर नहीं की गई। बस यूं कहा गया कि ये मामला तो हालन है कि अभी हम इसकी बै करते हैं, बस इतना है कि रब्जा मकाम पर आपको आपकी चीज दे दी जाएगी। तो जगह मकाम रब्जा में दे देने के लिए कहा गया, लेकिन मुद्दत तय नहीं की गई। अगर नसीहा होती तो कुरान की आयत के मुताबिक मुद्दत जरूर तय करते। मालूम हुआ कि ये बे नसीहा नहीं है, बल्कि बेउल गाइब बिन नाजिस के कुबेल से है, इसीलिए इनकी दलील नहीं बन सकती। चलो दूसरी दलील लाए हजरत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह ताला अन्हुमा ने फरमाया कि कभी एक ऊंट दो ऊंटों से बेहतर हुआ करता है, कभी एक ऊंट दो ऊंटों से बेहतर हुआ करता है। हम पूछते कि हजरत इसमें आपकी दलील कहाँ है, जरा बताओ नहीं हमको। इसमें तो तफाजुल का जवाब बयान किया है कि एक ऊंट दो ऊंट से बेहतर होता है, तो तफाजुल का जवाब हुआ। और तफाजुल का जवाब तो हम भी मानते हैं, या नसीहा की तो कोई बात है ही नहीं, है ही कहा नसीहा यहाँ पर। ये तो तफाजुल का जवाब है, और जिसके हनफिया कायल है नसीहा का तो इसमें कहीं तस्केरा ही नहीं है। जी तीसरी बात लाए बड़े सहाबी حضرت رافع بن خدیج رضی اللہ تعالی عنہ نے ایک اونٹ خریدا دو اونٹوں کے بدلے کے اندر، اور خریدنے والے کو فآتاہ احدہما، خریدنے والے کو ایک دے دیا اور یوں کہا، بیچنے والے کو ایک اونٹ دے دیا اور یوں کہا، دوسرا آئندہ کل تیزی سے تیرے پاس آ جائے گا انشاءاللہ. دو اونٹ دینے تھے تو کیا کہا کہ دوسرا اونٹ آج نہیں، وہ کل آئے گا اور رہون تیزی سے آئے گا، دوسرا معنی اطمینان کے ساتھ آئے گا انشاءاللہ تعالی. تو دیکھیے یہ نصیحہ ہو گیا کہ ایک اونٹ کی ادائیگی ادھار رکھی آئندہ کل کے اوپر. اس سے امام علی مقام نے استدلال کیا تو اس کے بھائی دیکھو ادھاری جائز ہے. خود حضرت رافع ابن خدیج رضی اللہ تعالیٰ عنہ نے ایسا معاملہ کیا. تو دھیان سے اس کا جواب سمجھو، یہ بھی بیع نسیہ نہیں ہے، یہ بھی بیع الغائب بالناجس کے قبیل سے ہے. کہ معاملہ تو حالاً کیا کہ ابھی فوراً ایجاب قبول لین دین سب کچھ، اور پھر یوں کہتے ہیں چلو ایک اونٹ کل جب ملیں گے تب آپ کو آسانی سے دوڑتا ہوا مل جائے گا. تو یہ بیع الغائب بالناجس کے قبیل سے ہے، یہ بیع نسیہ نہیں ہے. اور بہت بڑی دلیل یہ ہے کہ اس کے اندر انہوں نے کوئی خاص وقت متعین نہیں فرمایا، غدن تو صبح صادق سے غروب آفتاب تک کو کہا جاتا ہے. تو انہوں نے جو ہے کوئی اجل وقت معہود متعین نہیں کیا. معلوم ہوا کہ یہ بیع نسیہ نہیں ہے بلکہ بیع الناجز بالغائب کے قبیل سے ہے. جی
قال ابن المسيب رحمه الله تعالى لا ربا في الحيوان البعير بالبعيرين والشاة بالشاتين الى اجل.
ایک اور دلیل لائے امام علی مقام. اس دلیل کو سمجھنے سے پہلے ایک بات سمجھو، جیسے حنفیہ کے یہاں مذہب مسلک کا بڑا مدار حضرت ابراہیم نخعی رحمہم اللہ پر ہے، شوافی کے یہاں ان کے مسلک کا بڑا مدار حضرت سعید ابن المسیب رحمۃ اللہ علیہ پر ہے، اس لیے یہاں ان کا قول بطور استدلال کے لائے. حضرت سعید ابن المسیب فرماتے ہیں کہ جانوروں کے اندر ربا نہیں ہے، ایک اونٹ دو اونٹوں کے بدلے میں، ایک بکری دو بکری کے بدلے میں ایک مقرر مدت تک بیچی جا سکتی ہے، جانوروں کے اندر کوئی ربا نہیں، ایک اونٹ دو اونٹ کے بدلے میں، ایک بکری دو بکری کے بدلے میں ایک مقررہ مدت تک بیچی جا سکتی ہے. ہم یوں کہیں گے کہ یہ حضرت سعید ابن المسیب کا ذاتی مسلک ہے، اس کے اوپر انہوں نے کوئی صحابی یا کوئی مرفوع حدیث پیش نہیں کی، اسی لیے ہم اس کو اپنانے کے لیے تیار نہیں ہیں، لہذا یہ اثر بھی نہیں چلے گا. جی
فقال ابن سیرین رحمہ اللہ تعالی
امام محمد ابن سیرین رحمت اللہ علیہ کی بات اخیر کے اندر لائے امام بخاری بطور استدلال، لا بأس بعیر ببعیرین ودرہم بدرہم نسیئۃ. ایک اونٹ ایک درہم اور ایک درہم اور دو اونٹوں کے بدلے میں ادھار بیچنا جائز نہیں ہے، یعنی ایک طرف سے ایک اونٹ اور ایک درہم ہو، دوسری طرف سے دو اونٹ ایک درہم ہو، اس طریقے سے ادھاری بیچنے میں کوئی حرج نہیں ہے. یہ امام محمد ابن سیرین رحمت اللہ علیہ ارشاد فرماتے ہیں، اس سے استدلال کیا. اب اس استدلال کو اگر ہم باریکی سے دیکھیں گے تو یہ حنفیہ کی دلیل بنے گا، نہ کہ امام شافعی اور امام بخاری کی. کیسے؟ ذرا باریکی سے سمجھو. ایوازین کی جنس مختلف ہو گئی ہے، یہاں ایوازین کی جنس مختلف ہو گئی ہے، اسی لیے نسیہ جائز ہے. ایوازین کی جنس یہاں مختلف ہو گئی ہے، اسی لیے اس مثال میں نسیہ جائز ہے. گویا امام محمد ابن سیرین کے کہنے کا مطلب سمجھو، گویا ایک درہم سے ایک اونٹ ادھار خریدا، ایک درہم سے ایک اونٹ ادھار خریدا اور دوسرے درہم کے عوض اپنا اونٹ نسیہ بیچ دیا، دوسری طرف والے درہم کے عوض میں اپنا اونٹ ادھار بیچ دیا، سیدھا ایک اونٹ دوسرے اونٹ سے، سیدھا ایک اونٹ دو اونٹ سے نسیہ ہو جاتا، وہ جائز نہیں رہتا. اس لیے ساتھ کے اندر جائز کرنے کے لیے درہم ملا دیا گیا. تو اگر ڈائریکٹ معاملہ کرتے تو ایک اونٹ دو اونٹ کے بدلے میں نسیہ ادھار جائز ہوتا نہیں تھا، اس لیے اس کو جائز کرنے کی یہ تدبیر اپنائی کہ ساتھ میں درہم ملا دیا. اب درہم ملا دیا تو شکل کیا بن گئی؟ ایک درہم سے ایک اونٹ ادھار خریدا اور دوسرے درہم کے عوض میں اپنا اونٹ ادھار بیچ دیا، اس طریقے سے یہ نسیہ جائز کیا. یہ تو ہماری دلیل بن گئی، احناف کے عین مطابق بات ہو گئی. لہٰذا امام محمد ابن سیرین رحمت اللہ علیہ کی بات بھی ان کی تائید نہیں کرتی ہے، بلکہ یہ تو امام صاحب اور امام احمد رحمت اللہ علیہ کی تائید کرنے والا یہ قول ہو گیا. اب لے دے کر ایک حدیث ہے ان کے پاس، دیکھیے کیا حدیث پیش کرتے ہیں. جی اب اس حدیث کو ابھی ایک طرف رکھو، پہلے یہ تمام آثار دیکھو کہ جتنے بھی آثار امام بخاری نے اپنی تائید میں اور امام شافعی کی تائید میں ذکر کیے، یہ تمام جزی واقعات ہے اور امام صاحب کے پاس مرفوع پاور فل حدیثیں ہیں جو قاعدہ کلیہ کا درجہ رکھتی ہے، اسی لیے اس قاعدہ کلیہ کے درجے کی حدیث کے مقابلے میں یہ آثار ٹکنے والے نہیں ہیں. اب حدیث لا رہے ہیں، وہ دیکھو. ان انس رضی اللہ تعالی عنہ، حضرت انس ابن مالک رضی اللہ تعالی عنہ سے منقول ہے کہ غزوہ خیبر کے قیدیوں میں حضرت صفیہ بھی تھی. اب قیدیوں کی جب تقسیم ہوئی تو صفیہ حضرت دحیت القلبی کے حصے میں گئی. صفیہ تقسیم میں حضرت دحیے قلبی کو حضور نے دے دی. پھر آگے مفصل روایت آ رہی ہے، لوگوں نے مشورہ دیا کہ حضور یہ شہزادی ہے اور جو ہے رانی بھی ہے، ایک بادشاہ کی بیٹی ہے دوسرے بادشاہ کی بیوی ہے، اسی لیے مناسب یہ ہے کہ اس کو آپ اپنے پاس رکھیں. تو مشورتاً حضور نے اس کو اپنے پاس کر لیا. ثم صارت الى النبي صلى الله عليه وسلم، تو پھر یہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس آ گئی حضرت صفیہ رضی اللہ تعالی عنہا. اس روایت سے چونکہ یہ انسان ہے اور انسان بھی حیوان کے دائرے میں آتے ہیں، اس سے امام نے ادھاری کے اوپر استدلال کیا ہے. لیکن آپ اس حدیث کے اوپر غور کرو کہ یہ بے ہوئی کیا، یہاں کوئی بے ہوئی ہے؟ دوسری روایتوں میں صراحت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے حضرت صف دہیہ قلبی کو سات دوسرے غلام بادی عنایت فرمائے اور اس کے بدلے میں صفیہ کو اپنے پاس لے لیا. تو یہ جو سات دوسرے گردنے حضور نے حضرت دہیہ کو عنایت فرمائی تو یہ کوئی بے تھوڑی ہوئی تھی, یہ بے نہیں ہوئی تھی کہ یہ ادھاری کا معاملہ ہوئے, بلکہ یہ تو کیا ہوا, ایک مال غنیمت کا استبدال دوسرے مال غنیمت سے ہوا کہ یہ جو سات حضور نے عنایت فرمائے وہ بھی تو غنیمت ہی میں آئے ہوئے تھے. تو پہلے حضرت دہیہ کو صفیہ دے دی, پھر جب مشورے سے بات آئی کہ حضور یہ شہزادی ہے اور بادشاہ کی بیوی ہے تو آپ اپنے پاس رکھیے یہ بہتر ہے, تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت دہیہ کو غنیمت کا جو حصہ دیا تھا وہ بدل کر اپنے پاس لیا اور اپنی طرف سے دوسرا غنیمت کا حصہ حضرت دہیہ کو دے دیا. تو یہ تو استبدال حصۃ الغنیمت باستبدال حصۃ آخر ہوا کہ غنیمت کا ایک حصہ بدل کر دوسرے حصے کو دیا گیا, اس کے اوپر بیع کے احکام جاری نہیں ہوں گے. اس لیے اس کو بیع نسیہ کی مثال میں پیش کرنا ہرگز ہرگز مناسب نہیں ہے. دوسرا ایک بڑا امکان یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے جو سات گردنیں بدلے میں دی وہ ادھاری دیے کہاں سے لائے, ہو سکتا ہے حضور نے فوراً دے دیے ہو تو ادھاری ثابت ہوئے تو تمہارے مسئلے پر استدلال ہوئے نا, ادھاری ثابت ہی نہ ہوئے. امکان ہے کہ حضور نے فوراً دے دیا ہو تو پھر ادھاری کے اوپر استدلال کیسے کر سکتے ہیں اس کے ذریعے سے. بہرحال حدیث جو آپ نے پیش کی ہے اس کا تعلق ادھاری سے ہے ہی نہیں, اس لیے یہ حدیث امام علی مقام بخاری رحمہ اللہ اور امام شافعی کی دلیل بن نہیں سکتی, اور جو پیش کیے ہیں وہ آثار ہے جو امام ابو حنیفہ کی مرفوع کلی روایت کے سامنے ٹکنے والے نہیں ہیں, اسی لیے امام صاحب کا مسلک اس میں مضبوط ہے. جی, غلام کو بیچ Thank you. باب بیع الرقیق، یہ اتفاقی مسئلہ ہے، غلام کی بیع کرنا جائز ہے، باندی کی بیع کرنا بھی جائز ہے. جی،
قال حدثنا ابو اليمان قال اخبرنا شعيب عن الزهري قال اخبرني من محيرز عن ابا سعيد الخدري رضي الله تعالى عنه اخبره انه بينما هو جالس عند النبي
صلى الله عليه وسلم
قال يا رسول الله انا نصيب سبيا فنحب الاثمان فكيف ترى في العسل؟ فقال او انكم تفعلون ذلك؟ لا عليكم الا تفعلوا ذلك، فانها ليست نسمه كتب الله ان تخرج الا وهي خارجه.
حضرت سعید، ابو سعید خدری رضی اللہ تعالی عنہ کہ اس درمیان کے وہ بیٹھے ہوئے تھے نبی کریم صلی اللہ علیہ وسلم کے پاس، تو کہا اے اللہ کے رسول، ہم کو قیدی حاصل ہوتے ہیں، یعنی جنگ کے اندر، غنیمت کے اندر ہم کو قیدی ملتے ہیں. اب قیدیوں کا معاملہ کیسا ہوتا ہے کہ غلام بھی ملتے ہیں، باندیاں بھی ملتی ہے. بڑی چاہت یہ ہوتی ہے کہ غلام باندی جو غنیمت کے مال میں آئے اس کو عمدہ سے عمدہ قیمت پر بیچے اور بیچ کر کے ثمن کماوے اور سمل اپنی ضروریات میں لاوے، یہ جو ہے چاہت رہتی ہے. کہا وہاں میدان سے نکل کر چلے غنیمت کے مال میں غلام باندھی لے کر، راستے میں کوئی اچھا گراک ملا یا وطن آ کر کے اچھا گراک ملا، اس کو غلام باندھی بیچ دیں گے. لیکن بہت دنوں سے غزوے میں نکلے ہوئے ہیں، گھر سے دور بھی ہے اور جو ہے جیما کی ضرورت بھی ہے، تکمیل شہوت کی بھی ضرورت ہے، تو باندھی ہوتی ہے تو دل چاہتا ہے کہ شرعی ضابطے کے مطابق جیما بھی شروع کر دے. اب جیما کے اندر یہ خطرہ لگا رہتا ہے کہ اگر وہ حاملہ ہو گئی، جیما کیا اور حاملہ ہو گئی، تو پھر امبے ولد بن جائے گی اور امبے ولد کی بیع کا تو مسئلہ پھر ممنوع آ جائے گا. اس لیے اب ہم کیا کریں، بیچنے کو بھی دل چاہتا ہے کہ سمن کماوے اور پیسے حاصل کر لیوے، اور دوسری طرف جو ہے بیوی ساتھ میں نہیں ہے تو باندھی سے جیما کا بھی دل چاہتا ہے اور جو ہے حمل ٹھہر جانے کا بھی ڈر لگا رہتا ہے. تو عمل ٹھہر جائے گا تو امی ولد ہو جائے گی تو بے نہیں کر سکیں گے، تو پھر اب بیچ کا راستہ کیا کرے؟ تو کہا بیچ کا راستہ یہ ہے، فنحب الاسمان، ہم قیمت بھی چاہتے ہیں کہ بہترین قیمت آوے. فکیف ترا فی العزل، حضور عزل کے متعلق آپ کیا فرماتے ہیں؟ یعنی کہ اس کے ساتھ جمع کرے اور منی باہر نکال دے رہے، کیا فرماتے ہیں آپ اس مسئلے میں؟ فقال، تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، او انکم تفعلون ذلک، کیا تعجب کے طور پر فرمایا، لا علیکم الا تفعلوا ذلکم، یعنی ایسا کرنا تمہارے لیے لازم اور ضروری نہیں ہے، ایسا کرنا تمہارے لیے لازم اور ضروری نہیں ہے. دوسری قرات ایسے ہیں، لا علیکم اللہ تفعلوا ذلکم، لا پر وقف کر دو، اور علیکم اللہ تفعلوا ذلک، اس کو جملہ مستانفہ سمجھو، یعنی تمہارے اوپر کوئی ضرر نہیں ہے ازل کو نہ کرنے کے معاملے کے اندر. دونوں طرح سے اس کے ترجمے کیے گئے ہیں. ایک ترجمے سے ازل کے جواز کے قائلین کا استدلال ہوگا، دوسرے ترجمے سے ازل کو جو لوگ پسند نہیں کرتے ان کا استدلال ہوگا. فَإِنَّهَا لَيْسَتْ نَسَمَتُن، اس لیے کہ جو بچہ بھی مقدر میں ہے اللہ کے یہاں وہ تو نکل کے ہی رہنے والا ہے. یعنی تم عزل کرو کہ نہ کرو, جو استقرار حمل مقدر کے اندر ہے وہ تو ہو کے ہی رہنے والا ہے. اس لیے کہ تم عزل کرو, اور اس درمیان ہو سکتا ہے کہ ایک آدھ قطرہ چلا گیا اور وہ بھی استقرار حمل کے لیے تو کافی ہو جاتا ہے, تو مقدر کا بچہ تو آگے ہی رہے گا. اسی لیے تم اس کی فکر کے اندر مت پڑو. یہ نبی کریم صلی اللہ علیہ وسلم نے ان کو ارشاد فرمایا. غرض یہ کہ بے ایسے منع نہیں فرمایا حضور نے. انہوں نے مسئلہ پوچھا تھا فنحب الاسمان, کہ ہم سمن کو بڑا محبوب رکھتے ہیں, تو اس پر حضور نے کوئی نکیر نہیں فرمائی اور اشارہ دے دیا کہ بھئی آپ بے کر سکتے ہو. رہا ازل کا مسئلہ, وہ کتاب النکاح سے متعلق ہے, یہاں تو بیع الرقیق کا مسئلہ ہے, اور وہ ہے فنحب الاسمان, کہ ہم سمن کو پسند کرتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے اس کو جائز قرار دیا. جی, بابو بیع المدبری. مدبر کس کو کہتے ہیں؟ جو رات دن اپنے آقا کی موت کی دعا گڑ گڑا کے کرے اس کو مدبر کہتے ہیں. ایسی تعریف کبھی آپ نے سنی نہیں ہوگی. تو مدبر اس کو کہتے ہیں جو رات دن گڑ گڑا کے اپنے آقا کی موت کی دعا کرتا ہو, اس کو مدبر کہا جاتا ہے. دوسرے لفظوں میں مدبر وہ ہے جس کی آزادی معلق ہو آقا کی موت کے اوپر, جس کی آزادی معلق ہو آقا کی موت کے اوپر اس کو مدبر کہا جاتا ہے. مدبر دو طرح کے ہوتے ہیں, یاد رکھنا, ایک مدبر مشروط اور دوسرا مدبر مطلق. مدبر مشروط اور دوسرا مدبر مطلق. مدبر مشروط کیا ہوتا ہے؟ کہ ایک آقا کسی غزوے میں جا رہا ہے تو غلام کو یہ کہہ کے جا رہا ہے, دیکھ اس غزوے میں میں جا رہا ہوں, شہید ہو گیا تو تو آزاد ہے. تو غلام جو ہے اللہ سے خوب دعا کرے گا, اللہ تعالیٰ میرے مالک آقا کو مقام شہادت عطا فرمائے اور شہدا کی جماعت میں اس کو شامل فرما دے. یہ ہے مدبر مشروط. آقا بیمار ہو گیا, مثلا آقا کو کورونا ہو گیا, تو آقا نے غلام کو کیا کہا؟ دیکھ مجھے کورونا لگا ہے, اس کورونا میں میں مر گیا تو تو آزاد ہے, لہذا اب جو ہے وہ اس کو کورونا ویکسین ڈپلیکیٹ لگوا دے تاکہ آقا جلدی مرے اور یہ آزاد ہو جاوے. یہ جو ہے مدبر مشروط کہلائے گا. تو مدبر مشروط کی بے جائز ہے اور مدبر مطلق کی بے جائز نہیں ہے.